समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा विरूद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावमाथि संसदीय प्रक्रिया शुरू भएको छ। त्यसका लागि गठन भएको समितिको अध्ययन अनुसन्धान बमोजिम यो प्रक्रिया थप गतिशील हुने अपेक्षा गर्न सकिन्छ। नेपालको न्यायालय संचालन र न्याय सम्पादन मा अदालत र न्यायाधीशहरूको भूमिका बेला बेलामा बहस र विवादको घेरामा पर्दै आएको छ। कानूनी क्षेत्रका विद्यमान मुद्दाहरूमा हामी केही बेर छलफल गर्नेछौं। यसैगरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक, संविधानमा देखिएका कमी कमजोरी र संशोधनका विषयवस्तु, आसन्न चुनाव र संसदको निरन्तरता जस्ता समसामयिक राजनैतिक सवालहरूमा केन्द्रित रहेर आजको अन्तरसंवादमा हामी संवैधानिक कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार भीमार्जुनजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
धन्यवाद।
अब चुनावको काउन्टडाउन शुरू भएको छ, यस सम्बन्धमा पनि हामी राजनैतिक विश्लेषण गर्ने प्रयास नै गरौंला। सबभन्दा पहिले प्रधान न्यायाधीश विरूद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथिको प्रक्रिया अब विधिवत रूपमा शुरू हुँदैछ। हामी सम्भाव्य परिदृश्यहरू के आकलन गर्न सक्छौ यतिखेर? यहीँबाट कुराकानी शुरू गरौं।
होइन, अब यो पहिलो कुरा त अब यो प्रक्रिया मलाई लाग्छ एउटा तार्किक निष्कर्षमा पुर्याउनको लागि भन्दा पनि सायद चुनावी स्टन्टको लागि पार्लियामेन्टले गरे हो कि भन्ने मलाई आशंका छ। होइन भने अब यो प्रस्ताव उहाँहरूले आफै अगाडि बढाइसकेपछि यतिका दिनसम्म यसमा केही पनि मतलब नगर्ने, छलफल नगर्ने भन्ने कुरा थिएन। यहाँले हेर्नु हो भने त्यो सम्बन्धी नियममा पनि 3 महिनाभित्रको त्यहाँ कुरा गरिएको थियो, प्रतिवेदन लगायतको विषयहरूमा। अब एकातिर निर्वाचनको मिति तोकियो, निर्वाचनको मिति तोकेपछि पार्लियामेन्ट्री डेमोक्रेसीको एउटा बेस्ट प्र्याक्टिस भनेको त्यसपछि त्यो पार्लियामेन्ट चाहिँ डिफङ्ग हुन्छ, नन फङ्सनिङ हुन्छ भनेर भनिन्छ। अब अर्कोतिर फेरि यो प्रस्ताव र अगाडि बढाए हुनाले मन लाग्छ खालि आफूलाई इङ्गेज गरेको, हामीले केही काम गरिराखेका छौँ, यो काम गर्नको लागि पो हामीले यसलाई सक्रिय बनाएको भन्ने देखाउनलाई हो कि मात्रै भन्ने देखिन्छ। हेरौँ अगाडिका दिन कसरी जान्छ।
यहाँले सुरुदेखि नै एउटा तर्क अगाडि सारिरहनु भएको छ कि चुनाव घोषणा भइसकेपछि संसद एक किसिमले निष्क्रिय हुन्छ र सरकार पनि काम चलाउ हुन्छ। अब यो परिस्थितिमा अहिले अगाडि सारिएको महाभियोग प्रस्ताव अथवा अन्य आउने प्रस्तावहरू के संसदले अब थप नयाँ बिजनेसहरू लिन सक्छ सक्दैन, र जुन भइरहेका, जुन संसदको दायराभित्र प्रवेश गरिसकेका, अधिवेशनको दायराभित्र प्रवेश गरिसकेका विषयवस्तुहरूलाई यो संसदले कुन हदसम्म चाहिँ निराकरण गर्न सक्छ, अबको संसदको गतिशीलताको चाहिँ संवैधानिक अवस्था के हुन्छ?
अब बिजनेस त त्यही ल्याइसक्नुभयो। अब हामीले अभिवासनमा संविधान र संवैधानिक कानुन भनेको एउटा हाइली टेक्निकल विषय पनि हो, यो हामी नर्मेटिभ साइन्सको पार्ट मान्छौँ, डिसिप्लिन मान्छौँ हामीले। अब यो संविधान बुझ्नको लागि यसका अरू आयामहरूलाई यहाँले केलाउनुको लागि जोसुकै होस् तपाईँ हुनु, म हुनु, वा उहाँहरू हुनु, यसलाई अलिकति गहिरो अध्ययन गर्नैपर्छ। हामी कहाँ त त्यो परिपाटी भन्दै भएन। अब हरेक विषयमा मान्छेहरू एक्सपर्टहरू हुन्छन्, त्यसमा आफ्नो समय दिएका, लेखेका, पढेका, रिसर्च गरेका हुन्छन्। त्यसलाई सोध्ने सोधखोज गर्ने काम पनि हामी कहाँ गरिँदैन। संविधान पनि त्यस्तै हो। अब यो मैले नै पढ्ने, मैले नै जान्ने भन्ने हुँदैन कि, तर जसले बुझ्न खोजे पनि उसले पढ्नै पर्छ। संविधानका देखेका अक्षरहरू पनि पढ्नु पर्यो। त्यो अक्षर मात्र संविधान हुँदैन, त्योसँग जोडिएको शास्त्र हुन्छ, सिद्धान्त हुन्छ, अनि बेस्ट प्र्याक्टिसहरू हुन्छ दुनियाँको, त्यसलाई केलाउन सक्नुपर्छ। अब त्यो आधारमा हामीले यही विषय लेख्ने पढ्ने भावनाले के राम्रो हो, के बेस्ट प्र्याक्टिस हो त्यो हामीले भन्ने हो। त्यो आधारमा यहाँले मलाई सोध्नुभयो जस्तो पार्लियामेन्ट्री डेमोक्रेसीमा निर्वाचन घोषणा भइसकेपछि संसद चाहिँ स्वतः डिफङ्ग भएको मानिन्छ, भङ्ग भएको मानिन्छ, सांसदहरू पनि क्रियाशील हुँदैनन् अनि सरकार काम चलाउ हुन्छ भन्ने मान्ने हो। यसको पछाडिको फिलोसफी छ, यसको पछाडिको संवैधानिक दर्शन भनेको अब तिमीले निर्वाचनको डेट तोक्यौ र अब तुरुन्तै फ्रेस म्यान्डेट जनताले दिँदैछन् अनि नयाँ ताजा जनादेश सहितको संसद आउँदैछ भने अब राज्यको लागि के गर्ने, कुन कानुन बनाउने, कुन नबनाउने, कुन विधेयक पेश गर्ने नगर्ने, कुन प्रस्ताव पेश गर्ने नगर्ने, त्यो उसको कुरा हो, उसको स्वायत्तता कुरा हो, उसको सोभरेन्टी कुरा हो। त्यसैले तिमी विदा हुन थालिसकेको संसद र सांसदले उसलाई बाँध्ने काम, उसको पनि कामलाई तिमीले हाइज्याक गर्ने, अधिकारलाई हाइज्याक गर्ने काम गर्न सक्दैनौ भन्ने सिद्धान्तबाट चाहिँ नट फङ्सनिङ हुन्छ भन्ने मान्यता राखिन्छ। तर त्यो कुराको त उहाँहरू लेखेका राख्नु भएन, खालि अब 10 गतिभित्र चुनावको घोषणा गर्नु त्यो चाहिँ धेरै स्वागत दिएको छ, त्यो चाहिँ संविधान बन्नु चाहिँ त्यही नै हो, 10 काट्नु राम्रो हुन्थेन। तर अब उहाँले बिजनेस सुरु गरिसकेका हुनाले अब मलाई यहाँले सोध्नुभयो जस्तो केही आफ्नो स्वार्थका विधेयकहरू त उहाँहरूले गर्नुहुन्छ नि, राजनीतिकलाई प्रभाव पार्ने हिसाबले, विदेशीलाई खुसी पार्ने हिसाबले। तर अब यो प्रधान न्यायाधीशको अगाडि बढाउनलाई उहाँहरूले गरे जस्तो लाग्दैन, केही दिनमा यसो यो मञ्चन गरेर उहाँहरूले छोडिदिनुहुन्छ, अब अरू गर्नुहुन्छ। तर यो बेस्ट प्र्याक्टिस होइन, किनभने अहिले हामीलाई मौका थियो, यो संविधान जारी भइसकेपछिको पहिलो आवधिक निर्वाचन थियो, तपाईँले जुन अभ्यास आज अवलम्बन गर्नुहुन्थ्यो यसपटक त्यो भोलिसम्म लामो समयसम्म त्यो नजिर हुन्थ्यो, किनकि संविधान त सायद एउटा टर्मको दुईवटा टर्मको निर्वाचनको लागि होइन, यो कुरालाई खास ख्याल गरे जस्तो लागेन नेताहरूले।
हजुर, अब अर्को पेचिलो विषय होइन, नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर सम्माननीय राष्ट्रपतिज्यूका प्रमाणीकरणको लागि पुगेको छ, यद्यपि विभिन्न नागरिक समाजका व्यक्तित्वहरू विभिन्न राजनैतिक दलहरूले यसमा आपत्ति जनाएर राष्ट्रपति समक्ष ज्ञापन पत्रहरू पेश गरेका विवरणहरू पनि आइरहेका छन्। अब यो अवस्थामा विगतका केही नजिरहरू पनि छन्, म त्यसको डिटेलमा त जान चाहन्न, तर पनि अब राष्ट्र प्रमुख होइन एउटा राष्ट्राध्यक्षको हैसियतले यसरी आएका विरोधका स्वरहरूलाई उहाँले कसरी चाहिँ सम्बोधन गर्नुहोला, कस्तो किसिमको भूमिका होला भनेर सबैजना आतुर छन् होइन, के अनुमान
छ? त्यो भूमिका हुन्छ, अब हेर्नु, अब यसमा पनि यो विषयमा केही खेलाउन आवश्यक हुन्छ, बुझ्दै नबुझेर कमेन्ट गर्ने पनि हामी कहाँ परिपाटी छ। हेड अफ द स्टेट जुन संविधानले नेपालमा परिकल्पना गर्यो त्यो स्वाभाविक रूपमै त्यसलाई हामीले सेरिमोनियल हामीले बनाएको छौँ, एक्जिक्युटिभ पावर चाहिँ प्रधानमन्त्री अर्थात् हेड अफ द गभर्मेन्टले हामी कहाँ प्रयोग गर्छ। तर त्यो संविधानमा लेखेको एउटा व्यवस्था भयो र सँगसँगै राज्य प्रमुख चाहे त्यो नोमिनल नाम मात्रको होस् चाहे सक्रिय होस् त्यसका संवैधानिक कानुनले दिएका अरू मान्यताहरू हुन्छन्, जस्तो त्यसलाई हामी एउटा स्टे वार्डसिपको थ्योरी भनेर भन्छौँ, त्यसमा उसले गार्जियनसिपको रोल उसले प्रयोग गर्ने भनेर भन्छ। हाम्रो संविधान पनि यहाँ देख्नु भने संविधानको संरक्षण गर्ने र पालना गर्ने भन्ने शब्द चाहिँ प्रयोग भएको छ, त्यो पालना भनेको आफूले गर्ने भनेको हो, संरक्षण भनेको अरूलाई गराउने भने हो, जस्तो राष्ट्रपतिलाई क्याबिनेटको एउटा बेस्ट एडभाइजर मानिन्छ, राज्यको गार्जियन मानिन्छ र संविधानको प्रोटेक्सन मानिन्छ। अब त्यो हिसाबले मलाई यहाँले सोध्नु भने अब यदा कदा कहिलेकाहीँ जनप्रतिनिधिहरूले अब त्यो गर्न चाहिँ मिल्दैन थियो, तर कहिलेकाहीँ उनीहरूले सस्तो लोकप्रियताको लागि अरू कुनै शक्तिको प्रभावमा आएर संविधान र राष्ट्रको हितको विरुद्धमा उसले काम गर्यो भने पनि अन्तिममा उसले फाइनल कन्सेन्ट दिँदाखेरि रिजर्भेसन राख्न सक्छ, त्यसमा भिन्न मत राख्न सक्छ भन्ने अभिप्रायले नै सायद दुनियाँमा राष्ट्र प्रमुखहरूको पोजिसन चाहिँ काम चलाउ मात्रै छ भने पनि उसले गार्जियनसिपको त्यो स्टेवार्डसिपको थ्योरी अन्तर्गत डक्ट्रिन अन्तर्गत चाहिँ थोरै राष्ट्रको हितमा संविधानको हितमा नागरिकको हितमा आफ्नो पोजिसन देखाउन सक्छ भन्ने मान्यता हो। हो त्यो भएर नै म तपाईँलाई अघि बाहिरको प्रसङ्गमा भन्नुभयो, अनि तपाईँलाई थाहा भएर त्यो जानकारी सायद मैले भन्नुभएन, जस्तो 1990 संविधान अन्तर्गत हामीले हेऱ्यौँ भने त्यति बेला पनि राजा चाहिँ खालि सेरिमोनियल थिए, जसको पोजिसन संविधानमा एउटा नाम मात्रको संवैधानिक राजतन्त्र भन्ने थियो, एक्जिक्युटिभ पावर चाहिँ प्रधानमन्त्रीले प्रयोग गर्थ्यो। त्यो बेला पनि यही नागरिकता विधेयकलाई कतिसम्म बदमासी गरिएको थियो पार्लियामेन्टले भने अर्थ विधेयकको रूपमा अगाडि बढाइयो, त्यसलाई पास गर्नको लागि, छिटो गराउनको लागि, अनि त्यो विधेयक दुईटै सदनले पारित गरेर लाल मोडको लागि राजा कहाँ पठाइयो। त्यति बेला संविधानमा एउटा धारा थियो, धारा 88 मलाई अहिले पनि सम्झना छ, सुप्रिम कोर्टबाट राय लिन सक्ने व्यवस्था थियो, र हेड अफ द स्टेटले राय लिएर त्यति बेला मुलुकलाई बसाए, पछि दरबारकै एउटा त्यत्रो राष्ट्र संस्थाको राजाहरूको सबैको वंश नाश गरियो। होइन यो मान्छेले अब यो कुरा हामीले कहाँ प्रमाण दिने, ती घटनाका पछाडि सबै कुराहरू छन्, किनभने यो देश अहिले कस्तो भइरहेको छ भने यसमा बाह्य शक्ति बाह्य स्वार्थको पिछलग्गु हुनु हो भने उसलाई यहाँ रिवार्ड गरिन्छ, त्यसमा अडान लियो राष्ट्रको कुनै व्यक्तित्वले भने चाहिँ त्यसमा प्रतिशोध साटिन्छ, त्यो प्रतिशोधको शिकारपछि राजसंस्था भयो। अब अहिले पनि मलाई यहाँले सोध्नुहुन्छ भने यो मैले उकासेको होइन, आखिर कन्ट्रोभर्सीमा रहेछ विवादमा रहेछ भन्ने कुरा उहाँले पनि स्वीकार्नु भएको छ, अनि अब केही महिनामा मङ्सिर 4 गते निर्वाचन गर्दै हुनुहुन्छ नयाँ संसदको, अनि त्यो त भोलि त्यसले निर्णय गर्थ्यो होला नि यो के गर्न उपयुक्त हुन्थ्यो हुँदैन थियो भन्ने बारेमा। त्यसैले अब निर्वाचनको मिति घोषणा त्यो बेला गरेको थिएन तर गर्न तयारी थियो, अनि सरकार एक प्रकार काम चलाउ भइसकेको थियो। अब यस्तो बेलामा यति ठुलो विवादित विषय किन ल्याइयो भन्ने कुराले पनि नेपाल र नेपालीको हितमा होइन भन्ने कुरा देखिन्छ। अनि नेपालीले नागरिकता नपाएकोमा पाउनुपर्छ भन्ने कुरा पनि केही डिबेट गर्ने विषय हो र यो त जहिलेसुकै संविधानले खुला गरेको छ, तपाईँले दिनदिनै दिन सक्नुहुन्छ नि। त्यो भएको कारणले गर्दा राष्ट्रपतिले चाहेमा यसमा अलिकति यसलाई होल्ड गर्ने अनि क्वेसन गर्ने एउटा सोधेर यसमा केही कन्सर्नहरू जनताको आए यो के हो भन्ने उसी पऱ्यो भने फेरि पुनर्विचार गर्नुहोस् भनेर फिर्ता पठाउने राष्ट्रको लागि है, अन्यथा उहाँ सक्रिय हुने अधिकार छैन। तर राष्ट्रको नाममा संविधानको नाममा यतिसम्म गर्ने अधिकार उहाँले राख्नुहुन्छ, यो मैले पहिले पनि भन्ने गरेको छु। राष्ट्रपति रामवरणको टाइममा पनि यो कुराहरू हामीले भन्यौँ, त्यसको जुन विवाद थियो प्रधान सेनापतिको, म आज पनि त्यही भन्छु, भोलि पनि म त्यही भन्नेछु, मैले पढेको संविधानमा उहाँले गर्न सक्नुहुन्छ, अब गर्ने नगर्ने त्यो उहाँको कुरा हो।
विशेष परिस्थितिले चाहिँ विशेष कदमको पनि कहिलेकाहीँ अपेक्षा गर्छ होइन, जसरी अहिले यहाँले इंगित गरे जस्तै अब यो चुनावी स्टन्ट पनि हुन सक्छ भन्ने कुरा आयो। अब चुनावी स्टन्ट लिँदा लिँदा कहिलेकाहीँ त त्यस्ता विषयले आफैलाई ब्याकफायर पनि गर्छ नि होइन, त्यसले लात पनि हान्न सक्छ। भोलि जनमानसमा जुन किसिमको इम्प्रेसन बन्दै गइरहेको छ त्यसले पनि त भोलिको चुनावलाई प्रभावित पार्ने होला नि।
एकदमै यहाँले मलाई लाग्छ यो एउटा भ्यालिड क्वेसन गर्नुभयो। उहाँहरूको बुझाइ अब यसमा त्यति कोही असर त छैन, चाहे त्यो सत्तासँग जोडिएको गठबन्धन भन्नुहोस् वा प्रतिपक्ष भन्नुहोस् सबैको त्यो जस्तो प्रतिपक्षले पनि त्यही विषयमा उसको इच्छा थिएन भने त संसदमा गएर उसले विपक्षमा मत हालिदिएको भए त्यो पारित हुन्थेन नि त। अन्त उसको पनि यहाँ बाह्य शक्तिलाई अथवा राजनीतिकलाई चाहिँ रिजाउने खेलखण्ड देखिन्छ भन्दा कोही पनि असर त छैन। त्यसमा अब व्यक्तिगत रूपमा केही सांसदहरू रिजर्भेसन राख्नुभयो, केही साना दल भन्नेकाहरूले रिजर्भेसन राख्नुभयो, उहाँलाई म सल्युट गर्न चाहन्छु। तर यहाँले ठिक भन्नुभयो, अहिले जसरी खास गरी प्रमुख दलहरू चाहे त्यो प्रतिपक्ष होस् वा गठबन्धनभित्रको होस् उसले जुन बुझेको छ कि कम्तीमा यो नागरिकताको विधेयक मैले यसरी पास गराएँ भने जसको इच्छा छ अब यो कुरा अहिले नाम नभनौ यो त्यो भनेर उनीहरू हामीप्रति प्लिज हुनेछन् र यसले हामीलाई निर्वाचनमा साथ दिनेछ भन्ने यदि त्यो बुझाइ हो भने त्यो कम्प्लिटली यहाँले मलाई सोध्नुभयो जस्तो बुमराङ हुने खतरा छ। किनकि नेताहरूले बुझुन् अस्ति गएको स्थानीय तहको निर्वाचनमा जुन खालको झट्का जुन खालको सन्देश मतदाताहरूले दिए त्यो तिन पाउँछन् थियो। त्यो देश कुनै एउटा अमुक नेताको अमुक दलको यो निधि होइन, हामी सार्वभौम नागरिक हामी सबैको यो देश हो। तराईमा बसोस्, पहाडमा बसोस्, हिमालयमा बसोस् अथवा नेपाल बाहिर बस्ने नेपालीको पनि देश हो यो। त्यो भएको कारणले गर्दाखेरि त्यो दनक दिने त्यो झड्का दिने र उहाँलाई ठुलो बुमराङ हुने खतराहरू मन लाग्छ यो खालका विषयहरूले हुनसक्छ। किनभने यो अति भइसकेका छ, नेपालीहरू मतदाताहरू सधैँ नै सहेर बस्ने अनि त्यही गल्ती गरिराख्ने त्यही परिणाम खोजिराख्ने अवस्थाहरू चाहिँ हुँदैन। हामीले पनि यो कुराहरू बारम्बार एउटा सचेत नागरिक हिसाबले बोलेको छौँ विचार निर्माण होस् भनेर, र त्यो हुनसक्छ। त्यो कुरालाई अहिले पनि उहाँहरूले हेक्का राखेर कानुनका संविधानका पार्लियामेन्ट डेमोक्रेसीका बेस्ट प्र्याक्टिसलाई अवलम्बन गर्ने राष्ट्रको हितमा छ अथवा विवादमा छ भने त्यसलाई अझै ठिक छ अब ठिक छ पुरै अहित छैन भन्ने उहाँहरू लाग्छ भने पनि विवाद त भयो, विवाद भइसक्यो जनतालाई उहाँहरूले कन्भिन्स गर्ने जनताको उसमा लाने त्यो अधिक त्यो उहाँहरूको दायित्व हो नि त। समितिमा समय छलफल गर्नु भन्ने के हता छ मलाई भन्नु नि त, पार्लियामेन्ट्री कमिटीमा यस्तो विधेयकलाई छलफल गराउनु पर्ने वातावरण विवश छ कानुनमा उहाँहरूले बनाएको नियमावलीमा स्ट्यान्डिङ रुलमा, तर त्यो पनि नगरेर अगाडि बढ्नु खोज्नुको अर्थ त केही न केही साजिस छ, केही न केही नियत अल्टेरियर पर्पस छ भन्ने देखिन्छ। त्यो उहाँहरूले ख्याल गर्ने हो। हामीले त कानुन संविधान देश हेरेर सधैँ त्यही गर्दै आएको छौँ, आज पनि त्यही गर्छौँ, भोलि पनि त्यही गर्छौँ। व्यक्तिगत रूपमा त्यही बोल्नु के आउँछ, त्यो उहाँहरूको जजिकार गरे पनि फाइदा कुन चाहन्छ त्यो फाइदा हुन्थ्यो होला,
सम्वादको आजको बिहानीमा हामी समसामयिक सन्दर्भमा कुराकानी गरिरहेका छौं संवैधानिक कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता डाक्टर भीमार्जुन आचार्यसँग। डाक्टर साहब, जस्तो अब चुनाव पनि आएको छ, मुद्दा मामिलाहरू, राज्यका प्राथमिकताका विषयहरू, जनजीवनका सवालहरू, अब यो बेला भनेको एउटा मन्थनको पनि बेला हो होइन, अलिकति जति बढी शिष्टता यतिखेर प्रदर्शन गर्न सक्यो त्यो हाम्रो एउटा राजनीतिक संस्कारको रूपमा मानकको रूपमा रहिरहन पनि सक्छ। चुनावमा गाली गलोज होइन, मानिसलाई चाहिँ प्रभावमा पार्ने, प्रलोभनमा पार्ने, आफ्नो पक्षमा ल्याउने यी विभिन्न हत्कण्डाहरू त प्रयोग हुन्छन् नै, र हाम्रो जस्तो चाहिँ दक्षिण एसियाली देशमा अझ बढ़ी हुन्छन् भन्ने पनि आशंका गरिएको छ। जसरी अघि हामीले छलफल गर्यौं कि स्वतः संसद निष्क्रिय हुनुपर्नेमा विभिन्न कारणले गर्दा यसलाई निरन्तरता दिइएको छ, तर उम्मेद्वारहरू बीचमा एउटा समान हैसियत त कायम भएन नि। जसरी एउटा मान्छे पदासीन भएर माननीय भएर माननीयको चुनाव लडिरहेछ र अर्को व्यक्ति चाहिँ एउटा सर्वसाधारण भएर नागरिक भएर अथवा पार्टी प्रतिनिधि भएर चुनाव लडिरहेछ भने त्यो समानता नदेखिएको विषयमा कहीँ गुजुर बाजुर हुँदैन, कहीँ यसको सुनवाई हुँदैन।
मैले त पनि जुन यो स्वतः डिफङ हुन्छ निष्क्रिय हुन्छ भन्नुको यसको पछाडिको संवैधानिक दर्शन नै यही हो। तपाईँले एकदमै राइटली यो कुरालाई पोइन्ट आउट गरिदिनु भयो कि इलेक्सन यसमा तिन चारवटा यसका संवैधानिक दर्शनहरू हुन्छ, तर राजनीतिक दर्शन भन्ने पनि फरक पर्दैन। एउटा त निर्वाचनको डेट तोकिसकेपछि मैले भने जस्तो अब त्यो फ्रेस म्यान्डेट जनताले के दिने, के विषयमा कसलाई दिने भन्ने कुरा त्यो अब अनुत्तरित नै हुने भयो। त्यो वेट गर्नुपर्छ त्यति जेल तिमीले कुनै बिजनेस गरेर त्यो म्यान्डेटलाई प्रभाव पार्ने, त्यो पार्लियामेन्टलाई प्रभाव पार्ने काम गर्नु हुँदैन भन्ने एउटा। सेकेन्ड, यहाँले ठिक भन्नुभयो, निर्वाचन भन्दा बित्तिकै त्यसमा हामीले निष्पक्षताको हामीले कुरा गर्छौँ, पारदर्शिताको कुराहरू गर्छौँ, उम्मेदवारहरूको बिचको एउटा समान लिगल प्रोटेक्सनको हामीले कुरा गर्छौँ। अब एउटा चाहिँ पदसहित आफ्नो शान सहित आफ्नो अख्तियारी सहित चाहिँ निर्वाचनमा नोमिनेसन गर्न जाने, भाग लिन जाने, अर्को एउटा निहत्ता नागरिक चाहिँ अथवा उम्मेदवार चाहिँ अब त्यो डुप्ली आउने भनिसकेपछि त अनि यो के डेमोक्रेसी मलाई भन्दैन, यो कस्तो खालको निष्पक्षताको निर्वाचन हो? अब यसमा दल मात्रै कहाँ हो र भने अब यो चिजलाई नियमन गर्नुपर्ने जुन संस्था थियो संवैधानिक निकाय निर्वाचन आयोग, नेपाल निर्वाचन आयोग भनेको त नेपाल सरकार होइन नि, त्यो त कुनै पार्टीहरूको पार्टी कारणले भातृ सङ्गठन होइन नि, त्यो पनि उफ्री उफ्री बोलेको छ ठुलो स्वरमा चाहिँ नोमिनेसन गरेर सुन्ने सांसद, त्यो त उसले भन्न सक्नु पर्थेन आज तपाईँ र मैले आज जुन चिन्ता जाहेर गऱ्यौँ अथवा अरू कतिपय नेपाली जुन चिन्ता जाहेर गर्नुभएको छ, यो वार्निङ यो खबरदार त संवैधानिक अङ्गको रूपमा चाहिँ निर्वाचन आयोगले भन्नुपर्ने कि खबरदार तपाईँले निर्वाचनको घोषणा गरिसकेपछि अब तपाईँहरू स्वतः निष्क्रिय हुनुभयो, निर्वाचनको निष्पक्षतामाथि प्रभाव पार्छ, त्यसैले हामी यो अलाउ गर्दैनौँ भन्नु उसले भन्नुपर्ने हो। ऊ त झन् नेताहरू भन्दा पनि चर्को स्वरमा चाहिँ उसले बोलेको छ कि एकदम पाइन्छ, यसको म्याद गएको छैन। अझ उसको एउटा अभिव्यक्ति त के छ माग थियो भने मङ्सिरको 4 गते निर्वाचन हो नि, मङ्सिरको 21 गतेसम्म यी सांसदहरूको र संसदको कार्यकाल रहन्छ भन्दै पनि उसले बोलेको मैले सुनेको छु पदाधिकारीहरूले। अब यो हदसम्मका अब व्यक्तिहरू पदाधिकारीहरू संवैधानिक अङ्गमा बस्ने अनि यो खालको परिपाटी परिस्थिति खै के हो के हो, दुःख लाग्छ हेर्नु। अब कति बोल्ने एउटै कुरा भन्ने पनि लाग्छ कहिलेकाहीँ, अब नबोल्दा पनि
बेला बेलामा चाहिँ संचार माध्यमहरूले केही बोलिदिनु पर्यो भनेर अनुरोध पनि आउँछ।
निर्वाचनसँग जोड्ने कुरा चाहिँ यो आयोगले यसमा
भूमिका खेल्नुपर्ने हजुर। अब जस्तो विमार्जनजी होइन, कतिपय मागहरू कस्ता आएका छन् भने संघीयतामाथि प्रश्न उठेको छ, यो 3 तहको संघीयता होइन, बीचको प्रदेशहरूलाई खारेज गरौं, निकै खर्चिलो भयो होइन। अब अहिले यदि संसदलाई जीवन्त राख्ने हो भने त चुनाव अगाडि नै छिनोफानो हुनुपर्ने कतिपय विषयहरू पनि उठेका छन्, के त्यो हिम्मत गर्न सक्छ? नभएदेखि विशेष परिस्थिति आइलाग्ला भनेर अहिले यो संसदलाई निरन्तरता दिएको छ, विशेष परिस्थिति भनेको कस्तो खालको परिस्थितिहरू हुन् त?
अब सोधिहाल्नुभयो, यहाँ कुरा यस्तो छ उहाँहरूको त अब लोभ लालचमा काम गर्ने मान्छेहरू दुनियाँमा सबैभन्दा कमजोर मान्छे भनेको लोभी मान्छे हुन्छ। तपाईँसँग लोभ छैन भने डर हुँदैन, डर नहुँदा तपाईँ एउटा लिबर्टी फ्रिडम सहित मान्ने जुवा गर्न सक्नुहुन्छ। अब हाम्रा नेताहरू हाम्रा दलहरू धेरै ठाउँमा सुक्नु भएको कारणले गर्दा उहाँहरूमा डर छ, त्यो डरको उहाँको अन्त सम्बन्ध चाहिँ लोभ लालच हो त्यो। अब उहाँहरूले गरेका थ्रेटहरू जुन मलाई यहाँले प्रारम्भमा सोध्नुभयो, प्रधान न्यायाधीश विरुद्धको महाभियोगको प्रस्ताव, उहाँहरूलाई एउटा डर के थियो भने संसद चाहिँ हामीले निष्क्रिय बनायौँ भने कति फेरि उनी अदालतमा फर्केर हामीलाई हतकडी लाउँछन् कि भन्ने डर थियो। अब त्यो डर त उहाँहरूले संविधान बुझेको भए राख्न आवश्यक थिएन नि त, किनभने संसद निष्क्रिय हुँदाखेरि निर्वाचनको मिति तोकेर त्यो डिफङ हुँदाखेरि पनि त्यसका प्रस्तावहरू निष्क्रियसम्म हुने हो, त्यो मर्दैनन् त्यो, त्यो प्रस्ताव अर्को भोलिको नयाँ पार्लियामेन्ट आयो भने उसले त्यसलाई जगाएर चाहिँ गाडी बनाउन सक्ने हुन्थ्यो, त्यो एउटा डरले उहाँलाई काम गरे होला। अरू यहाँ स्वार्थहरू छन्, जस्तो स्वार्थहरू भनेको केही आफू खुसी विधेयकहरू पास गर्न सकायो भने कुनै खास वर्गलाई कुनै खास एउटा शक्तिलाई रिजाउन पाइन्छ, त्यो बापत निर्वाचनका केही उपलब्धिहरू हुन्छन् कि भन्ने पनि होला, तर त्यो बुमराङ हुने मैले खतरा देखिरहेको छु। दुई, अब तेस्रो चाहिँ अब यो कुरा मलाई लाग्छ डेमोक्रेसीमा एउटा उन्नत समाजमा यस्तो भन्नु, जुडिसियल इन्डिपेन्डेन्सको हिसाबले यस्तो भन्नु पनि खास गरी अझ म जस्तो मानिसको लागि धेरै दुःखद कुरा हो, तर म बाध्यतावश म भन्दैछु केही मुद्दाहरू अदालतमा पनि विचाराधीन छन्, केही स्वार्थसँग जोडिएका यी सबै चिजको उहाँहरूले समष्टि जोडघटाउ गरेर चाहिँ कानुनले विज्ञहरूले जे भनेको भए तापनि यसलाई हामी सक्रिय बनाउँछौँ भन्ने हिसाबले उहाँहरू अगाडि बढेको हुनसक्छ। तर यसले एउटा गलत प्र्याक्टिस बस्यो, यो दुःखद हो, किनभने भोलिको दिनमा पनि फेरि यो चिज चाहिँ यही कन्टिन्यू होला नि, फेरि अर्को प्र्याक्टिस बढाउन सकौँला। हामीले हेर्नु नेताहरू राष्ट्रहरू सुक्ने भनेकै त्यही हो, एउटा यति बेला हो एउटा भिजन भएको गट्स भएको असल लिडर चाहिन्छ, असल नेता चाहिन्छ भने त्यही हो, एउटा निर्णायक मोडमा उसले जस्तो खालको अभ्यास जस्तो खालको एउटा मानक उसले बसाल्न खोज्यो त्यो चिज भोलि पनि पालना गर्नुपर्ने भएको कारणले गर्दा त्यो गर्छ कि गर्दैन भन्ने कुरा हो। मलाई लाग्छ यी सेरो फेरोमा यी सबै कामहरू भएको हुनसक्ला, अझै पनि आशा गरौँ अब कम क्षतिमा मुलुकको उसमा चाहिँ होस्। अब संहिता कुरा त यो त प्रमाणित छ नि, तपाईँले देख्नुभयो होला गएको वर्षमा हामीले करिब हाम्रो 19 खर्बको हामीले बाहिर विदेशीबाट आयात गरेछौँ, जसमा तपाईँको करिब 17 खर्ब प्लसको चाहिँ हाम्रो नेपालको बजेट छ। इन्डियाबाट मात्रै हामीले 12 खर्बको हामीले आयात गरेको छ, जसमा तपाईँको 10 खर्बको हामीसँग व्यापार घाटा रहेछ। म अर्थशास्त्र विद्यार्थी होइन, मैले पढेको आधार तपाईँलाई भनेको छु, त्यो मध्ये यतिभन्दा डबल ट्रिबल उसमा चाहिँ हाम्रो विदेशी ऋण छ, अनि प्रदेशको खर्च मात्रै वर्षेनी चाहिँ हाम्रो करिब 3 खर्बको रहेछ। र मलाई भनिदिनु कृपया, म त प्रारम्भदेखि संहिताको विरोधी, तपाईँ संहिताको समर्थन गर्ने मान्छेले पनि भनिदिनु, प्रदेशले मात्रै यो देशमा नेपालको संविधान र कानुन बमोजिम स्थानीय तहले पनि गर्न नमिल्ने गर्न नसक्ने अनि सङ्घले पनि गर्न नमिल्ने गर्न नसक्ने उसले मात्रै देशको लागि यो काम गर्नुपर्ने भावनाले चाहियो भन्ने कुनै एउटा मलाई इक्जाम्पल दिनुहोस्। नेपालको संविधान अन्तर्गत प्रदेशले मात्रै गर्नुपर्ने भन्ने कुनै कामै छैन भने उसले गर्ने काम कि तलको स्थानीयले गर्छ कि माथिको सङ्घले गर्छ। अनि त्यो 3 खर्बको यो गरिब देशमा हेर्नु यो ठट्टाको विषय होइन भने यस्तो अब हेर्नु त त्यो ठुलो अनि पैसा हामीले पेट्रोलियम पदार्थ लगाएर त्यो खरिदमा गर्दैछौँ, अनि यो देशका गद्दार शब्द मैले आज प्रयोग गरी म क्षमा चाहन्छु, यो बिजुलीको गाडीमा यिनीहरूले कर बढाइदिउन् यसपालि चाहिँ।
अब चाहिँ बिमारजी चाहिँ अन्त्यमा जस्तो अब यिनै विषयहरू रहेकोले र बेला बेलामा अध्यावधिक निर्वाचनबाट चाहिँ यसलाई फेरि निर्मलीकरण गर्दै जानुपर्छ भन्ने अभिप्रायले चुनाव आउँदैछ, हुन त त्यहाँ कतिपय रेडिकल नाराहरू पनि आएका छन्, नो नट अगेन भन्ने खालका नाराहरूले चाहिँ व्यक्तिगत रूपमा लक्षित गर्यो भन्ने बुझाइ पनि यहाँ आइरहेको छ, कि साँच्चै परिवर्तनकै लागि नेपाली जनताहरू जुर्मुराएका छन् या यो पनि एउटा सर्ट टाइमको एउटा फेसन हो, केही समय एउटा हावाहुरी आउँछ फेरि हामी अन्तत्व गत्वा उही मोमो र चाउमिन नै अर्डर गर्छौँ भने जस्तो त्यही परिस्थितिमा हुन्छौँ या अहिलेको मुड के देख्नुहुन्छ?
यसपल्ट होइन, यो साँच्चै नै परिवर्तनको लागि एउटा अति भयो भन्ने सेन्समै मलाई लाग्छ मान्छेहरू जुर्मुराएका हुन सक्छन्। त्यो जुर्मुराउनु बाध्यता पनि हो र अहिलेको आवश्यकता पनि हो, यो हामीले कहिले पनि भनेको छैनौँ र नेपाली जनता मतदाताहरूले कहिले पनि वास्तवमा हामी दलविहीन व्यवस्था बनाऊ, राजनीतिविहीन व्यवस्था बनाऊ, नेताविहीन व्यवस्था बनाऊ भन्दा हामीले कहिले पनि भनेका छैनौँ, जनताहरूले भनेको छैनन्। खालि भनेको कुरा राखेको कुरा त के मात्रै हो भने कि त्यही दलभित्रबाट पनि एउटा गतिलो र सक्षम व्यक्तिले हाम्रो नेतृत्व गरोस्, उसले राजनीति गरोस् भनेको हो, अनि त्यही दलभित्र पनि सक्षम असल मान्छेलाई निर्वाचन गरेर पठाउँ भनेको हो। अब त्यति चिज पनि अब नेताहरूले नमान्दी भनिसकेपछि त अब त्यो त मान्छेले भन्ने भयो नि त, मैले पनि अस्ति मैले भने अब यो ठाउँका ठाउँ रोकौँ, यो परिश्रम भएका मान्छेहरूलाई बढेको भन्दा त्यसले गर्दा मलाई लाग्छ यो अहिलेको बाध्यता यो आवश्यकता हो मतदाताहरूको, यो भन्छन् त्यसैले नेताहरूले ख्याल गर्नु पर्यो अबको उम्मेदवार दिँदाखेरि एउटा साँच्चै नै मुलुकको लागि एउटा आवश्यक त्यो पोस्टलाई डिजर्भ गर्ने खालको क्यान्डिडेटलाई उहाँहरूले दिनु पर्यो। होइन भन्दा लोकतन्त्र हो, लोकतन्त्रमा धेरै चोइसहरू हुन्छ, लोकतन्त्र भन्ने केवल दुईवटा यो दल कि त्यो दल भन्ने मात्रै होइन, त्यहाँ सयौँ एउटा छनौटहरू मध्येबाट उपयुक्त छनौट रोज्न पाउने डेमोक्रेसीमा नागरिकको अधिकार हुने भावनाले यसपटकको यो जुर्मुलाई चाहिँ मैले अलि अर्थपूर्ण देख्छु होला। अब यो यस्तो खालको जगडिएको समाजमा त्यसले सार्थकता कति पाउने नपाउने, भोलि परिणाम कति नाममा आउने नआउने होला, तर सुरुवात नै भएको छ, यो सुरुवात रोकिने सम्भावना चाहिँ म देख्दैन।
धेरै धन्यवाद छ बिमारजुनजी, आजलाई समय यति नै रह्यो, फेरि पनि हामी संवादको क्रमलाई जोड्नेछौँ, यहाँलाई हार्दिक धन्यवाद छ। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादमा आज हामी कुराकानी गर्दैथ्यौं संवैधानिक कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता डाक्टर भीमार्जुन आचार्यसँग, मुलुकको समसामयिक राजनैतिक आर्थिक र कानूनी पक्षमा केन्द्रित रहेर यो संवाद हामीले सम्पन्न गर्यौं। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद, म हरिशरण लामिछाने पनि विदा जान्छु, तपाईँको आजको दिन शुभ रहोस्, नमस्कार।